Iran Radio Podcast.
दोस्तों, जो पॉडकास्ट आप सुन रहे हैं वो ईरान रेडियो द्वारा तैयार किया गया है। अगर आप दूसरे विषयों पर भी पॉडकास्ट सुनना चाहते हैं तो हमारी वेबसाइट iranradio.ir/hi पर सुन सकते हैं। क्या ओस्लो समझौता एक वास्तविक शांति प्रक्रिया थी? 1993 में इसराइल और पैलेस्टाइन लिबरेशन ऑर्गेनाइजेशन PLO ने व्हाइट हाउस के लाउंज में अमरीकी राष्ट्रपति की मौजूदगी में ओस्लो नामक समझौते पर हस्ताक्षर किए। दोस्तों, इसराइल के बारे में 10 मिथक पॉडकास्ट का ये 8वां एपिसोड है। ईरान रेडियो से मैं हूँ अहमद अब्बास, आप सभी को मेरा सलाम। आपको पता है कि इस पॉडकास्ट में हम इसराइल और फिलिस्तीन के बारे में मिथकों की चर्चा कर रहे हैं, जिनके बारे में अक्सर लोग समझते हैं कि वो सही हैं, जबकि ऐसा नहीं है। इस एपिसोड में हम एक अन्य मिथक या झूठ की समीक्षा करने जा रहे हैं और उसका ताल्लुक है ओस्लो समझौते से। तो बात यहाँ से शुरू करते हैं कि क्या ओस्लो समझौता एक वास्तविक शांति प्रक्रिया थी? 1993 में इसराइल और पैलेस्टाइन लिबरेशन ऑर्गेनाइजेशन PLO ने व्हाइट हाउस के लाउंज में अमेरिकी राष्ट्रपति की मौजूदगी में ओस्लो नामक समझौते पर हस्ताक्षर किए। PLO के नेता यासिर अराफात, इसराइली प्रधानमंत्री इसहाक रॉबिन और इसराइली विदेश मंत्री को बाद में इस समझौते के लिए शांति का नोबल पुरस्कार भी दिया गया। उससे पहले तक इसराइल फिलिस्तीन के भविष्य को लेकर PLO के साथ सीधी बातचीत से इसराइल की तरफ से इनकार होता रहा था। इसराइल PLO से बात करने के बजाय इस मुद्दे पर जॉर्डन के साथ बातचीत को प्राथमिकता देता था, लेकिन 1980 के दशक के अंत में PLO द्वारा खुफिया बातचीत के लिए नॉर्वे से संपर्क करने के बाद इसराइल ने अपनी नीति में बदलाव किया। इसका कारण उसे इस दिखावटी शांति प्रक्रिया में अपने हित ज़्यादा सुरक्षित दिखाई दे रहे थे और वो इसके आड़ में 1967 में कब्जा किए जाने वाले इलाकों में अपनी घुसपैठ बढ़ा सकता था और ज़्यादा से ज़्यादा गैर कानूनी बस्तियां बसा सकता था। आखिरकार 1993 में दोनों पक्ष एक टेबल पर आए और समझौते को अंतिम रूप देने के लिए अमरीकियों की भी एंट्री हुई। मीडिया कैमरों के सामने निरंतर दिखावटी तस्वीरों और फुटेजों के बाद सितंबर 1993 में व्हाइट हाउस में समझौते पर हस्ताक्षर हो गए। इस समझौते के बाद इसराइलियों और फिलिस्तीनियों के बीच लड़ाई और संघर्ष के अंत का ऐलान कर दिया गया। हालांकि ओस्लो एकॉर्ड के बारे में दो गलत अफवाहें मौजूद हैं। पहली ये कि ओस्लो एकॉर्ड एक वास्तविक शांति प्रक्रिया और शांति समझौता है। दूसरी ये कि यासिर अराफात ने इसराइल के खिलाफ आतंकवादी ऑपरेशनों के रूप में दूसरे इंतफाजा को भड़काकर जानबूझकर इस प्रक्रिया को नाकाम बना दिया। पहली अफवाह के बाद कई लोगों के दिल में एक समाधान के हासिल हो जाने की उम्मीद जग गई, लेकिन जब नाकामी हाथ लगी और असली खेल सामने आया तो अब सवाल ये उठा कि इस नाकामी का आरोप किसके सर मढ़ा जाए। इसराइली कट्टरपंथियों ने फिलिस्तीनी नेताओं को इसके लिए जिम्मेदार ठहराना शुरू कर दिया, अन्य इसराइली यासिर अराफात को निशाना बनाने लगे। कई लोग 2004 के बाद PLO के नेता की मौत के कारण इसकी नाकामी के लिए बेंजामिन नेतन्याहू की निंदा करने लगे। लेकिन इस प्रक्रिया पर एक उचटती नज़र डालने से ही पता चलता है कि यह प्रक्रिया कभी भी वास्तविक शांति हासिल करने की नीयत से शुरू ही नहीं की गई थी। इससे भी बढ़कर ये कि उसमें ऐसी शर्तें रखी गई थीं जिनका पूरा होना असंभव था। इस दावे की समीक्षा की भी ज़रूरत नहीं है कि ओस्लो एकॉर्ड पर दस्तखत करने के बाद यासिर अराफात ने उसका सम्मान नहीं किया, क्योंकि असंभव शर्तों को पूरा करना उनके बस की बात नहीं थी। मिसाल के तौर पर فلسطینی ادھیکاریوں سے کہا گیا تھا کہ قبضے والے علاقوں میں کسی بھی طرح کی کوئی پرتیرودھی کارروائی نہیں ہونی چاہیے۔ دراصل یاسر عرفات سے یہ اپیکشا کی گئی تھی کہ وہ بنا کسی چوں چرا کے سمجھوتے کی شرطوں کو سویکار کر لیں۔ اسرائیلیوں کی مانگوں کا سمان کیا گیا تھا، لیکن زمین پر سچائی کچھ اور تھی۔ اسرائیلیوں کے پرستاؤ کے مطابق بھوشیہ کے فلسطینی راشٹر کو سوادھین ارتھ ویوستھا، ودیش نیتی اور رکشا کا ادھیکار نہیں ہوگا، اور اسے صرف کچھ گھریلو ادھیکار پراپت ہوں گے۔ یہ شانتی پرکریا کی شروعات سے ہی ایک ناکام پرکریا مانی جا رہی تھی۔ اس کی ناکامی کی وجہ کو سمجھنے کے لیے ہم یہاں تھوڑا وستار سے سمیکشا کریں گے۔ واستو میں اس سمجھوتے میں دو بنیادی سوال غائب تھے۔ پہلا، شانتی کے آدھار کے روپ میں بھوگولک یا کشیتریہ سیماؤں کا نردھارن، دوسرا فلسطینی شرنارتھیوں کی واپسی کا ادھیکار۔ یہودیوں نے فلسطین کے 80% سے ادھک کشیتر میں زائونی شاسن کے گٹھن کا پرستاؤ رکھا۔ سمیتی نے مول پرستاؤ کو سویکار کرتے ہوئے اس میں تھوڑی سی کمی کر دی۔ بھومی بنام شانتی یا لینڈ فار پیس کا الیکھ پرتیک وارتا کار نے کیا۔ اس کے لیے اسرائیل کے پکش میں امریکیوں نے ہر سمبھو پریاس کیا۔ فلسطینی نیتا کبھی بھی وبھاجن نہیں چاہتے تھے۔ قبضہ کرنے کی یوجنا ہمیشہ زائنیوں کی یوجنا تھی۔ اس کے علاوہ جیسے جیسے اسرائیلیوں کی طاقت بڑھتی گئی، وہ اپنے قبضے کا دائرہ بھی بڑھاتے گئے۔ فلسطینیوں نے اوسلو کی شرطوں کو کیول کم برائی اور ایک ایجنڈے کے حصے کے روپ میں سویکار کیا۔ لیکن اس بات پر دھیان دینا ضروری ہے کہ کوئی بھی مول راشٹر حد سے زیادہ دباؤ اور مجبوری کے بنا اپنی ماتری بھومی کو دوسروں کے ساتھ بانٹ نہیں سکتا۔ ہمیں یہ سویکار کرنا ہوگا کہ اوسلو پرکریا شانتی پراپت کرنے کے لیے ایک نشپکش پرکریا نہیں تھی، بلکہ ایک ایسا سمجھوتا تھا جسے ایک پراجت اور اپنویشت راشٹر کو سویکار کرنے کے لیے مجبور کیا گیا۔ دوسری اور اوسلو میں دو شاسنوں کے سمادھان سے سمبندھت پرستاؤ بھی رکھا گیا۔ دراصل یہ وبھاجن کی وہی پرکریا تھی، لیکن الگ الگ شبدوں اور ارتھوں میں۔ فلسطینی راشٹر کی استھاپنا کا وعدہ دنیا اور کچھ استھانیہ لوگوں کو ایک امید دے رہا تھا، لیکن جلد ہی یہ کھوکھلا ثابت ہو گیا۔ سن 2000 کی گرمیوں میں کچھ فلسطینی کاریہ کرتاؤں، شکشاویدوں اور راجنیتاؤں کو احساس ہوا کہ جس پرکریا کا انہوں نے سمرتھن کیا تھا، اس میں قبضے والے کھیتروں سے اسرائیلی سینا کی واستوک واپسی شامل نہیں تھی، نہ ہی اس میں واستوک راجیہ اور اسٹیٹ کے گٹھن کا وعدہ کیا گیا تھا۔ ہاں، جیسے ہی یہ راہ سے کھلا، فلسطینیوں میں نراشا پھیل گئی اور دوسرا انتفاضہ شروع ہو گیا۔ اوسلو شانتی پرکریا اس لیے وفل نہیں ہوئی کیونکہ اس میں وبھاجن کے سدھانتوں پر آگرہ کیا گیا تھا۔ پرارمبھک سمجھوتے میں اسرائیلیوں نے وعدہ کیا تھا کہ فلسطینیوں کے لیے بے حد مہتوپورن تین مدوں پر 5 سال بعد بات چیت کریں گے۔ یہ تین مدے تھے: بیت المقدس کا بھاگیہ، فلسطینی شرنارتھیوں کی واپسی، اور قبضے والے علاقوں میں غیر قانونی یہودی بستیوں کا نرماڑ۔ 5 سال کی اس انترم اودھی میں فلسطینیوں نے ثابت کر دیا کہ وہ اپنے دائتوں کو پورا کر سکتے ہیں، لیکن 5 سال بعد جب فلسطینی مدوں پر چرچا کے لیے تیار ہوئے تو وارتا کا دوسرا چرن شروع ہی نہیں ہوا۔ نیتن یاہو نے دعویٰ کیا کہ فلسطینیوں کے درویوہار کے کارن دوسرا چرن شروع نہیں کیا جا سکتا، حالانکہ سفید جھوٹ تھا، کیونکہ اوسلو پرکریا اسرائیلی پردھان منتری اسحاق رابن کی ہتیا کے بعد روک دی گئی تھی۔ اسحاق رابن کی ایک اسرائیلی چرم پنتھی دوارا ہتیا کے بعد نیتن یاہو نے 1996 میں اپنی کیبنٹ کا گٹھن کیا۔ نیتن یاہو نے اوسلو سمجھوتے کا سپشٹ ورودھ کیا، جس کے کارن اس پرکریا پر بریک لگ گیا۔ دلچسپ بات یہ ہے کہ وارتا وفل ہونے کا آروپ اسرائیلی نیتاؤں کے بجائے فلسطینی نیتاؤں کے سر مڑھ دیا گیا۔ بات چیت کے ایجنڈے سے فلسطینیوں کی واپسی کے ادھیکار کو ہٹانا دوسرا کارن تھا، جس سے پتہ چلتا ہے کہ اوسلو سمجھوتا ایک غلط پرکریا ہے۔ شرنارتھیوں کے مدے پر دھیان نہ دینا کوئی نیا مدعا نہیں تھا، شروع سے ہی شرنارتھیوں کے مدے کو اسرائیل نظر انداز کر رہا تھا۔ اوسلو سمجھوتے میں شرنارتھیوں کا مدعا ویاخیاؤں میں اس طرح دبا دیا گیا کہ شبدوں کے بوجھ کے نیچے وہ دکھائی ہی نہیں دے رہا تھا۔ اس میں فلسطینی نیتا یاسر عرفات کی لاپرواہی نے بھی بھومکا نبھائی۔ واستو میں اسرائیل نے فلسطینی شرنارتھیوں کی واپسی کے ادھیکار کو اکساوے کے روپ میں پریبھاشت کیا اور اسے شانتی کی راہ میں بڑی رکاوٹ قرار دیا۔ اسلو سمجھوتے کو بچانے کی آخری کوشش کے طور پر سن 2000 میں کیمپ ڈیوڈ بیٹھک میں بھی شرنارتھیوں کے مدعے پر کوئی خاص دھیان نہیں دیا گیا۔ انتم بیٹھک مول روپ سے فلسطینیوں کو اس یوجنا کو سویکار کرنے کے لیے مجبور کرنے کے لیے تھی، جس میں انیہ بنیادی مدعوں کے ساتھ ہی فلسطینی شرنارتھیوں کی ان کی بھومیوں میں واپسی کے ادھیکار کو پوری طرح ہٹا دیا گیا تھا۔ یوجنا میں فلسطینیوں کو صرف فلسطینی پرادھیکرن کے نینترن والے کھیتروں میں لوٹنے کی اجازت تھی، حالانکہ سبھی جانتے تھے کہ یہ کھیتر پہلے ہی شرنارتھیوں اور زائنی شاسن کی ناکابندیوں کے کارن ٹھسا ٹھس بھرے ہوئے ہیں اور ان میں ادھک لوگوں کے لیے گنجائش نہیں ہے، جبکہ اسرائیل کے قبضے والے باقی علاقوں میں شرنارتھیوں کی واپسی کے لیے کافی جگہ تھی۔ بات چیت کا یہ دور محض ایک نرتھک پریاس تھا۔ سرل شبدوں میں کہا جائے تو یہ بیٹھک آلوچناؤں کو دبانے کے لیے آیوجت کی گئی تھی۔ اس لیے 1990 کے دشک کی شانتی پرکریا ایک دکھاوٹی اور اواستوک شانتی پرکریا تھی۔ واستو میں اسلو پرکریا ویسٹ بینک اور غزہ پٹی پر اسرائیل کے سینے قبضے سے اسرائیل کے ایک الگ پرکار کے نینترن میں بدلنے کی پرکریا ثابت ہوئی۔ دوسری اور اس سے کئی کھیتروں میں فلسطینیوں کا جیون پہلے سے بھی بدتر ہو گیا۔ 1995 کے بعد سے اسلو ایکارڈ کا نکاراتمک پربھاؤ پہلے سے بھی ادھک خوفناک روپ سے ظاہر ہونے لگا۔ ایک ایسا سمجھوتا جو شانتی کی استھاپنا کے لیے کیا گیا تھا، لیکن اس نے فلسطینیوں کے جیون کو تباہ کرنا شروع کر دیا۔ 1996 میں نیتن یاہو کے آگمن کے بعد اسلو سمجھوتا شانتی کے بارے میں ایک ایسا شبد بن کر رہ گیا جس کا زمینی حقیقت سے کوئی لینا دینا نہیں تھا۔ 1994 میں اسرائیل نے یاسر عرفات کو اسلو سمجھوتے کے کھیتری کاریانوین کو سویکار کرنے کے لیے مجبور کیا۔ سمجھوتے کے انوسار ویسٹ بینک کو تین کھیتروں اے، بی اور سی میں وبھاجت کیا گیا۔ بلاک سی سیدھے اسرائیل دوارا نینترت کیا جانا تھا، جس میں ویسٹ بینک کا آدھا حصہ شامل تھا۔ ان کھیتروں کے بھیتر اور ان میں ایک سے دوسرے تک آواہ جاہی لگ بھگ اسمبھو ہو گئی۔ دراصل ویسٹ بینک غزہ پٹی سے پوری طرح کٹ گیا اور آپس میں ان کا سمپرک ٹوٹ گیا۔ دوسری اور سوئم غزہ فلسطینیوں اور سیٹلرز کے بیچ وبھاجت تھا۔ یہاں کے یہودی باشندے اکثر جل سروتوں پر قبضہ کر لیتے تھے اور کنٹیلے تاروں سے گھیرا بندی کر کے بستیوں میں رہتے تھے۔ اس لیے تتھا کتھت شانتی پورن اسلو سمجھوتے کا انتم پرینام فلسطینیوں کے جیون کی گڑوتا میں گراوٹ کے علاوہ کچھ نہیں تھا۔ کیمپ ڈیوڈ میں جو کچھ ہوا، امریکی ودیش وبھاگ کے ادھیکاریوں دوارا اس کی ایک وشوسنیہ رپورٹ تیار کی گئی، جس میں اسرائیلیوں کے اس دعوے کا کھنڈن کیا گیا ہے کہ یاسر عرفات نے اپنے وعدوں کو پورا نہیں کیا۔ رپورٹ میں کہا گیا ہے کہ اسلو کے بعد کے ورشوں میں عرفات کی مکھیہ سمسیا یہ تھی کہ وہ قبضے والے کھیتروں میں فلسطینیوں کا جیون پہلے کی تلنا میں دن پرتی دن خراب ہوتا دیکھ رہے تھے۔ دو امریکی ادھیکاریوں کے انوسار عرفات نے کافی تارکک روپ سے سجھاؤ دیا کہ اسرائیل کو شانتی پرکریا کی اپیوگتا میں فلسطینیوں کے وشواس کو بحال کرنے کے لیے قدم اٹھانا پڑے گا۔ جلد بازی میں بات چیت پر نہ صرف اسرائیلیوں کا زور تھا بلکہ سنیکت راج امریکہ کی اور سے بھی دباؤ تھا۔ بل کلنٹن امریکی راشٹرپتی کے روپ میں اپنے پیچھے ایک اتہاس اور وراثت چھوڑ کر جانا چاہتے تھے۔ یاسر عرفات نے بات چیت کے سمبھاوت مدعوں کے روپ میں دو پرمکھ پرستاؤ رکھے۔ اگر ان پرستاؤں کو منظوری مل جاتی تو فلسطینیوں کے جیون استر میں واستوک سدھار ہو سکتا تھا۔ پہلا پرستاؤ قبضے والے کھیتروں میں سیٹلرز کے اپنیوشواد اور ویسٹ بینک کی گھنی آبادی والی بستیوں پر پڑنے والے بوجھ کو کم کرنا تھا۔ دوسرا فلسطینیوں کے خلاف ہر دن کرورتا ساموہک دنڈ بنا مقدمے کے حراست میں لینا اور سرکشا چوکیوں پر اسرائیلی بلوں دوارا اپمان کو ختم کرنا تھا۔ امریکی ادھیکاری کے انوسار اسرائیل کسی بھی کھیتر میں اپنی نیتیوں میں تھوڑا سا بھی بدلاؤ کرنے کے لیے تیار نہیں تھا۔ اسرائیلیوں نے اتنا سخت رخ اپنا لیا تھا کہ عرفات کے پاس کوئی وکلپ نہیں تھا۔ اپیکشا انوسار وارتا وفل ہونے کے بعد اسرائیلیوں نے یاسر عرفات پر یدھ بھڑکانے کا آروپ لگایا۔ اسرائیلیوں کا ایک اور جھوٹ یہ ہے کہ وہ دنیا کو یہ بتانے اور سمجھانے کا پریاس کرتے ہیں کہ دوسرا انتفاضہ یاسر عرفات دوارا بھڑکایا گیا یوجنا بد آتنکوادی حملہ تھا، حالانکہ دوسرا انتفاضہ اسلو کے وشواس گھات کے خلاف سارجنک ورودھ پردرشنوں کی ایک شنکھلا کا پریڑام تھا۔ یہ انتفاضہ ستمبر 2000 میں 11ویں زائنی پردھان منتری کے اتیجک کارواہیوں کا نتیجہ تھا۔ एरियल शेरोन सुरक्षा बलों के घेरे में और पत्रकारों की भीड़ में अलक्सा मस्जिद में दाखिल हुआ और वहां घूमता रहा। इस भड़काऊ कदम पर फिलिस्तीनियों का प्रारंभिक और निश्चित रूप से तार्किक गुस्सा शांतिपूर्ण प्रदर्शनों के रूप में सामने आया, लेकिन इन प्रदर्शनों का जवाब इसराइल ने क्रूरता से दिया। इसराइलियों के इस कठोर और क्रूर दमन के कारण फिलिस्तीनियों को प्रतिक्रिया दिखानी पड़ी। ये प्रतिक्रिया उस शासन के सामने आत्मघाती कार्यवाहियों के रूप में सामने आई जो खुद को इस क्षेत्र की सबसे मजबूत सैन्य शक्ति कहता था। इसराइली मीडिया ने वैध फिलिस्तीनी प्रतिक्रिया को एक हिंसक आंदोलन के रूप में दिखाना शुरू कर दिया। बाद में इसका खुलासा कई इसराइली पत्रकारों ने किया था। इन लोगों में से एक डैनियल डोर थे जो यदियोत अहरोनोत के उप संपादक थे। इसका अर्थ है नवीनतम समाचार। इसराइल का ये मुख्य और सबसे अधिक पढ़ा जाने वाला समाचार पत्र था। इस अखबार ने दूसरे इंतफाजा के दौरान मीडिया दुष्प्रचार पर एक किताब प्रकाशित की है। दो अन्य प्रमुख इसराइली पत्रकारों ओफर शोला और रवीव ड्रकर ने अपनी किताब में इसराइली सेना के ज्वाइंट चीफ ऑफ स्टाफ के प्रमुख और रक्षा मंत्रालय के कुछ रणनीतिकारों के साथ वार्ता की। उनका निष्कर्ष ये है कि सन 2000 की गर्मियों में लेबनान में हिजबुल्लाह के हाथों अपमानजनक हार के बाद इसराइली सेना में निराशा थी। एक डर ये था कि इस हार से इसराइली सेना एक कमज़ोर सेना बन जाएगी, परिणामस्वरूप उसके लिए बल का प्रदर्शन आवश्यक हो गया। उसने कब्जे वाले क्षेत्रों में एक बार फिर अपनी शक्ति और प्रभुत्व साबित करने के लिए फिलिस्तीनियों को बड़े पैमाने पर निशाना बनाया। ये एक प्रकार का शुद्ध शक्ति प्रदर्शन था जिसकी इसराइल की तथाकथित अजय सेना को ज़रूरत थी। इसलिए इसराइली सेना को फिलिस्तीनियों के शांतिपूर्ण प्रदर्शन के खिलाफ अपनी पूरी ताकत के इस्तेमाल का आदेश दिया गया। सेना ने ऐसा ही किया और अप्रैल 2002 में एक समुद्र तटीय इलाके पर बड़ा आतंकवादी हमला किया। इसराइली सेना ने शहरों और फिलिस्तीनी शरणार्थी शिविरों पर बमबारी के लिए लड़ाकू विमानों का इस्तेमाल किया। इसराइली सेना ने भारी हथियारों से निर्दोष लोगों को निशाना बनाया। इस दौरान इसराइलियों ने अपना निराधार दावा फिर से दोहराया। उन्होंने जो अफवाह फैलाई वो ये थी कि फिलिस्तीनी पक्ष के पास बात करने के लिए कोई नहीं है। कैम्प डेविड वार्ता की विफलता के बाद इसराइल और अमेरिका ने बड़े पैमाने पर इस तरह की अफवाहों को हवा दी। यह स्पष्ट था कि इसराइल ने फिलिस्तीन पर ओस्लो समझौते की अपनी व्याख्या थोपने की कोशिश की थी, एक ऐसी व्याख्या जिसके आधार पर अपना उनका कब्जा हमेशा के लिए कायम और मजबूत रहे। लेकिन ये काम फिलिस्तीनियों को दोषी ठहराकर और उनकी सहमति हासिल करके किया जाए। इसराइलियों द्वारा फिलिस्तीनी नेताओं की टारगेट किलिंग और सामूहिक हत्याएं कोई नई घटना नहीं है। इसराइल ने यह सिलसिला 1948 में और 1972 में शुरू किया। 1972 में उसने इसकी शुरुआत गसान कनाफानी की शहादत से की थी। गसान फिलिस्तीनी लेखक और कवि थे। वे पॉपुलर फ्रंट फॉर द लिब्रेशन ऑफ पैलेस्टाइन PLPF के नेतृत्व करने वाली परिषद के सदस्य थे। मई 2001 में अमरीकी राष्ट्रपति बुश जूनियर ने एक सेनेटर को पश्चिम एशिया के लिए अपना विशेष दूत नियुक्त किया। इस सेनेटर को अपनी जांच में युद्ध के लिए फिलिस्तीनियों को दोषी ठहराने का कोई अधिकार और कोई आधार नहीं मिला। दूसरी ओर एरियल शेरोन पर अलक्सा मस्जिद का दौरा करके अशांति फैलाने और अलकुद्स के अन्य इस्लामिक क्षेत्रों का अनादर करने का आरोप लगाया गया। कुल मिलाकर कमजोर और शक्तिहीन यासिर अरफात को भी आखिरकार एहसास हुआ कि ओस्लो समझौते की इसराइल की व्याख्या का मतलब सामान्य फिलिस्तीनी जीवन के लिए किसी भी आशा का अंत था। यहाँ तक कि समझौते का मतलब फिलिस्तीनियों को भविष्य में और अधिक कष्ट सहने के लिए तैयार करना था। आखिरकार यासिर अरफात इस नतीजे पर पहुँचे कि फिलिस्तीन को आज़ाद कराने का एकमात्र रास्ता इसराइल का विरोध करना और उसके खिलाफ लड़ना है।